सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेतको साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सहकर्मी रोशन भट्ट र सीताराम ओझाको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
कैलालीको फुलबारीमा अत्याधुनिक शीत भण्डार निर्माणको काम बजेट अभावले ढिलाइ, 9.25 करोडको ठेका स्वीकृति हुँदा 1 लाख मात्रै बजेट आएपछि सम्झौताको प्रक्रिया अलपत्र।
आवश्यक कानुन बनाएर विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेला प्रदेश सरकार आफ्नै सेवा सुविधा सम्बन्धीका विधेयक र ऐन कार्यविधि बनाउँदै पूर्वाधार विकाससँग सम्बन्धित एउटा पनि नीति बनेनन्।
कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर 11 सञ्चालन गरेको 1 घर 5 बाली कार्यक्रम प्रभावहीन, वडाका बासिन्दा र किसानहरू कार्यक्रमबारे अनभिज्ञ।
र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको पहिलो जित, विराटनगर टाइटन्सलाई शानदार विजयी भएपछि अङ्क तालिकाको दोस्रो स्थानमा। दिनेश एफएमको प्राविधिक पदमा कार्यरत मुकेश धामीको अवस्था अझै अज्ञात रहेको छ। गएको साउन 14 गतेदेखि धामीको अवस्था अज्ञात रहेको हो। साउन 14 गते कार्यालयमा ड्युटी सकेर बिदामा बसेका उनको अहिलेसम्म कुनै पत्तो लागेको छैन। बिदामा गएपछि सम्पर्कमा नआएपछि दिनेश एफएमले जिल्ला प्रहरी कार्यालय कैलालीमा खोजी कार्यको लागि निवेदन समेत दिएको थियो, तर प्रहरीले पनि अहिलेसम्म धामीको अवस्थाबारे कुनै जानकारी नभएको बताएको छ। उनको परिवारले पनि अहिलेसम्म नभेटिएको बताएको छ।
कैलालीका विभिन्न नाकाहरूबाट भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिकामा भन्सार छलेर नेपाल भित्रिँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले 4 लाख बराबरको सामान बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर कैलाली नम्बर 34 का प्रमुख विष्णु भट्टका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर 2, 19 र टिकापुर नगरपालिकाको वडा नम्बर 9 भन्सार छलेर ल्याउँदै गरेको 6 थान एलइडी टेलिभिजन, हार्डवेयरका सामान, विभिन्न किसिमका लुगा कपडा र अन्य सामान बरामद भएको हो। बरामद गरिएको सामान आज नै त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
दसैँ सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँघरतिरको चहल पहल घट्दै गएको छ। दसैँका लागि गाउँघरमा गएका स्थानीयहरू आफ्नो काम र रोजगारीको लागि सहर फर्किन थालेपछि गाउँघरमा चहल पहल घट्दै गएको हो। दसैँको समयमा सहर बजारभन्दा पनि गाउँघरमा निकै चहल पहल बढेको भए पनि अहिले 7 पहाडी जिल्लाका गाउँघरमा चहल पहल घट्दै गएको दशरथ चन्द्र नगरपालिका वडा नम्बर 14 का तेज कुमार लोहियाले बताउनुभयो। दसैँका लागि आआफ्नो गाउँमा गएका बजारमा बस्दै आएका कर्मचारी, व्यापारी, मजदुर लगायतका अन्य मानिसहरू कर्मथलोतिर फर्किन थालेपछि बजारमा चहल पहल बढेको छ।
आवश्यक कानुन बनाएर विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेला सुदूरपश्चिम प्रदेश सरकार आफ्नै सेवा सुविधा बढाउने ऐन र कार्यविधि बनाउनमा व्यस्त भएको छ। प्रदेश सभाको बर्खे अधिवेशन सकिएर हिउँदे अधिवेशन सुरु नहुँदासम्म सरकार जनसरकारसँग सम्बन्धित विषयका पर्याप्त विधेयक तयार गरी प्रदेश सभामा पेश गर्नका लागि तयारी गर्नुपर्ने बेला आफ्नै सेवा सुविधामा अल्झिएको हो। सरकार सेवा सुविधामै अल्झिएपछि पूर्वाधार विकाससँग सम्बन्धित एउटा पनि नीति बन्न सकेको छैन। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
गत असोज 23 गते सुदूरपश्चिम प्रदेश सभाको वर्खे अधिवेशन अन्त्य भएपछि हिउँदे अधिवेशन सुरु नहुँदासम्म प्रदेश सरकारलाई विभिन्न ऐनसँग सम्बन्धित विधेयकको मस्यौदा तयार गर्ने प्रशस्त समय छ। तर विगतमा आफ्नै सेवा सुविधा बढाउन कसिएको प्रदेश सरकार यो समयलाई पनि सेवा सुविधा सम्बन्धीका ऐन तथा कार्यविधि बनाउनमै खर्चिरहेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी।
सञ्चालन गर्ने प्रदेश सभा सचिवालयको सचिव चाहिँ भूमिका के रहने, प्रदेश सभा सचिवालय कस्तो मान्छे नै प्रदेश सभा सचिवालयको सचिव रहन सक्छ र प्रदेश सभा सचिवालयको काम कर्तव्य अधिकार के हो, के गर्नुपर्छ लगायतको विषयलाई हामीले सम्बोधन गरी प्रदेश सभा सचिवालयसँग व्यवस्था गर्न भनेको विधेयक 2075 हामीले अन्तिम रूप दिएका छौँ।
सरकारले अहिले जनसरोकारसँग कुनै सम्बन्ध नभएको प्रदेश सभा सचिवालय व्यवस्थापन सम्बन्धीको विधेयक, भ्रमण कार्यविधि लगायतका अन्य ऐनसँग सम्बन्धित मस्यौदा तयार गरिरहेको छ। प्रदेश सभाको वर्खे अधिवेशन सकिएर हिउँदे अधिवेशन अधिवेशन शुरू नहुँदासम्म सरकार जनसरोकारसँग सम्बन्धित विषयका पर्याप्त विधेयक तयार गरी प्रदेशसभामा पेश गर्नका लागि तयारी गर्नुपर्ने बेला आफ्नै सेवा सुविधामा अल्झिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी विष्णु रावत:
हाम्रो मन्त्रालयले अहिले भ्रमण खर्च नियमावली कार्यदलबाट बनेर त्यो मन्त्री परिषदले पास गराउनु पर्ने भएकोले कार्यदल मार्फत चाहिँ त्यो बनाइराखेको छ। त्यसको मस्यौदा लगभग पास भइसकेको छ। अब मन्त्री परिषद पेश गर्ने क्रममा छौँ हामी। विशेष अनुदानको कार्यविधि, सम्पूरक अनुदानको कार्यविधि र मनोरञ्जन करको कार्यविधिहरू पनि ड्राफ्ट गर्दैछौँ।
यसअघि दुईवटा संसद अधिवेशनको छ महिना आफ्नै सेवा सुविधा सम्बन्धीका ऐन कानूनहरूको खाका तयार गर्न र संशोधनमै बिताएको प्रदेश सरकार फेरि पनि सेवा सुविधामा अल्झिएको हो। आवश्यक कानून निर्माण गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेला प्रदेशको विकास निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म एउटा पनि विधेयक सदनमा पेश गर्न सकेको छैन। भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव इन्द्रदेव भट्ट:
जुन अति आवश्यक हामीलाई चाहिने नीतिहरू हो, जस्तै जलस्रोत ऐन, यातायात व्यवस्था सम्बन्धी ऐनहरू भयो, प्रादेशिक सडक ऐन भयो, सिँचाइ नीति, जलोत्पादन प्रकोपको नीति, खानेपानी नीति, भवनको ऐन र आवास सम्बन्धी नीतिहरू, ती नीतिहरू र निर्देशिकाहरू ड्राफ्ट गरेर हामी अध्ययनको तयारी छ।
प्रदेशको पर्यटन उद्योग र वन क्षेत्रसँग सरोकार राख्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि दुईवटा अधिवेशनमा एउटा पनि विधेयक प्रदेश सभामा पेश गर्न सकेको छैन। तर हिउँदी अधिवेशनमा सभामा पेश गर्ने गरी प्रादेशिक वन ऐन, प्रादेशिक वातावरण संरक्षण ऐन र उद्योग व्यवसाय सञ्चालन ऐनसँग सम्बन्धित विधेयकको मस्यौदा तयार गरिरहेको दावी मन्त्रालयको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव केशव पराजुली:
केही ऐनहरू तर्जुमा गर्नको लागि चाहिँ आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छौँ। त्यसमा हामीले अहिलेसम्म प्राप्त गरिसकेको चाहिँ तिनवटा ऐनको विधेयक तयार गर्ने छ, जसमा एउटा चाहिँ प्रादेशिक वन ऐन, एउटा चाहिँ प्रादेशिक वातावरण संरक्षण ऐन र यो प्रादेशिक औद्योगिक व्यवसाय सञ्चालन ऐन तर्जुमा गर्ने चाहिँ क्रममा त्यसको चाहिँ सैद्धान्तिक सहमति प्राप्त गर्यौं।
हुन त आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न ऐनसँग सम्बन्धित 46 विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ। त्यही आधारमा सम्बन्धित मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिरहेको भए पनि सेवा सुविधा सम्बन्धीका ऐन तथा कार्यविधिलाई प्राथमिकतामा राखेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट, धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
ब्रेकपछि समाचारमा स्वागत छ। अब अन्य प्रसङ्गहरू। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 11 ओलानीले सञ्चालनमा ल्याएको एक घर पाँच बाली कार्यक्रम प्रभावहीन भएको छ। वडाका बासिन्दा र किसानहरूले तरकारी खरिद गर्दै खाने र बारी बाँझी राख्ने गरेकाले वडा कार्यालयले एक घर पाँच बाली कार्यक्रम ल्याएको थियो। तर कार्यक्रम सञ्चालन भएको विषयमा वडाका बासिन्दा र किसानहरू नै अनभिज्ञ रहेका छन्। वडा नम्बर 11 ओलानी पुगेर फर्किएपछि सहकर्मी कमल साउदले तयार पारेको यो रिपोर्ट।
गोदावरी नगरपालिकाको वडा नम्बर 11 ओलेनी चुरेफेदीको गाउँ हो। यो गाउँको जमिन सुक्खा छ, तर गाउँमा सिंचाइको सुविधा छ। ओलेनीका सबैजसो किसानका खेतमा कुलोको पानी पोख्छ, तर उनीहरू मध्ये धेरै किसान तरकारी लगाउँदैनन्। लगभग 13 किलोमिटर दूरीमा पर्ने अतरिया बजारबाट तरकारी किनेर खान ओलेनीका स्थानीय तयार हुन्छन्, तर बारीमा तरकारी लगाउँदैनन्। तरकारी आफ्नै बारीमा लगाएर खाने परिपाटीको विकास गर्ने उद्देश्यले वडा कार्यालयले सञ्चालन गरेको एक घर पाँच बाली कार्यक्रमका विषयमा उनीहरूलाई जानकारी समेत छैन।
पाउनु भएन बाबु, त्यो समूहबाट मिल्यो समूहमा मिल्या छैन, आज इन्डेक्स समूहलाई मिल्छ भन्छ, अहिले उनीमा त्यो मेरिया ऊ त्यो के भन्नु भएको थियो मेरियामा लै अहिले भर्खरै भए, अब यो दुई महिना पछाडि नयाँनगरबाट मिलेन बाबु, मिलेन।
वडा कार्यालयले ओलेनी गाउँका जनताले तरकारी नलगाउने गरेकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो। खेतीपाती पशुपालन गर्दै आएका यो क्षेत्रका जनतालाई आर्थिक समृद्धिका लागि एक घर पाँच बाली कार्यक्रमको अवधारणा वडा कार्यालयले ल्याए हो। नगरपालिकाबाट आएको बिउ वडा कार्यालयले किसानलाई निशुल्क उपलब्ध गराउँदा समेत कतिपय किसानले बारीमा छरेकै छैनन्। उनीहरूलाई के बिउ नगरपालिकाले दिएको छ त्यो समेत जानकारी छैन। स्थानीय डुसा कडायत:
त्यो लगाएको छैन, अब के अब दुई नाना गेडावाला छन्, साना साना गेडावाला, एक लाहे त्यो खेतमा लाउने लाहे जस्तो छ, एक भाजी जस्तो छ, एक मुला, एक पालङ्गो, त्यति भने भन्न त भने लगाउने टाइम छैन।
किसान भने खरिद गरेरै बारीमा तरकारी लगाउन थालेका छन्। उनीहरूसँग सिपको खाँचो छ,
नदी भाजदा गोपी भयो, अनि त्यसपछि प्याज भयो, अनि त्यसपछि भिन्डाहरू भए, अनि हरियो खुर्सानी भयो, धनियाँ, लसुन, मिलाउने तयारी गराएको छु सर। यो घर पाँच बाली भनेको छ वडाकराले पक्कै नै, किनभने हामी नेपाल एउटा 80% अभावमाथि अहिले कृषि नै मा आधारित छौँ हामी सबै। त्यसले गर्दाखेरि अब किनभने विगतमा के हुन्थ्यो भने हामी एउटै ठाउँ गाउँको भएर ओल्लो घरको तरकारी पल्लो घरमा मागेर पनि खाइन्थ्यो। अब के छ भने एउटा भाइ भाइमा पनि एउटा अर्को करेसा बारीमा फलेको तरकारी पनि अब मागेर पनि नदिने अवस्था भयो।
आर्थिक रूपमा मजबुत हुनका लागि उनीहरूले बाली लगाउनु पर्ने वडा कार्यालयले बताएको छ। किसानहरूलाई व्यवसायिक तरकारी खेतीमा लगाउनका लागि पहिलो प्रयास वडा कार्यालयले गर्न खोजेको हो। निशुल्क वितरण गर्ने भनेको तरकारीको बिउ वडा कार्यालयले किसानलाई वितरण गर्न सकिरहेको छैन। वडा सदस्य देव बहादुर बडैला:
वडाबाट त बिउ बिजन केही पनि दिएन, तर नगरपालिकाको कार्यक्रममा 40-40 पोका टोल टोलको लागि 40-40 पोका चाहिँ वितरण गरेको थियो। हामीले चाहिँ गाउँमा दियौँ। 2075 सालको कार्यक्रममा एक घर पाँच बाली कार्यक्रम ल्याएको थियौँ, तर त्यो बाली चाहिँ अब बिउ बिजनहरू सङ्कलन गर्नमा अलिकति टाइम लागेको हुनाले हामी चाहिँ कार्तिक 15 गतेसम्म वितरण गरिसक्ने वाला छौँ।
आर्थिक वर्ष 2075-76 को कार्यक्रममा एक घर पाँच बाली कार्यक्रम सञ्चालन गर्ने नीति बनाइएको हो। करेसा बारी नभएका किसानलाई वडा कार्यालयबाट दिने सेवा समेत नदिने वडा कार्यालयले बताएको छ। बिउको अभावका कारण कार्यक्रम समेत प्रभावित हुने खतरा छ, तर वडा अध्यक्ष भीमबहादुर विकको भनाइ यस्तो छ:
प्रत्येकको घरमा बिउ बाँड्ने र त्यही लगाउने योजना भयो, अहिले बिउ वितरण भइरहेछ। हाम्रो तरकारी बालीमा गोपी भन्दा नि अरू अरू चिजहरू बाह्रैमास फल्ने किसिमको छ।
वडा कार्यालयबाट अहिलेसम्म एकजना किसानलाई समेत तरकारीको बिउ दिइएको छैन। नगरपालिकाको कार्यालयबाट वितरणका लागि दिएको बिउ भने ओलानीका केही किसानलाई वितरण गरिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद, धनगढी।
अब बाँकी खबरहरू: हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ शान्ति सुरक्षा समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम आज सुदूरपश्चिम प्रदेशका 9 जिल्लामा पनि शुभारम्भ गरिएको छ। प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घ संस्था र विद्यालयसँग साझेदारी रहने गरी प्रदेशका विभिन्न जिल्लामा कार्यक्रमको शुभारम्भ गरेको हो। कैलालीमा मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रमको उद्घाटन गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय बैतडीले तिहारलाई लक्षित गरेर सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। सीमा नाकाबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो। जिल्लाको झुलाघाट नाकाबाट प्रहरीले निगरानी गरेको छ भने अन्य नाकाहरूमा पनि निगरानी गरिरहेको उहाँले बताउनुभयो।
कैलालीको फुलबारीमा 10 करोडको लगानीमा शीतभण्डार निर्माण गृहको काम बजेट अभावले ढिलाइ भएको छ। सघन शहरी विकास कार्यक्रम अन्तर्गतको शीतभण्डार धनगढी उपमहानगरपालिका 18 10 कट्टा क्षेत्रफलमा निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै टेन्डर आह्वान भएर स्वीकृत समेत भइसक्दा पनि काम अगाडि बढ्न सकेको छैन। 2 वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा तराईका मुख्य सहरमा सुरु गरिएको सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा बन्न लागेको शीत भण्डारका लागि 9.25 करोडको लागतमा ठेक्का सम्झौता गर्ने समय आउँदा पनि 1 लाख मात्रै बजेट आएपछि सम्झौता गरेर निर्माणको काम अगाडि बढाउन समस्या भएको हो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ सुन्दर पश्चिम। नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म सीताराम ओझा। सघन शहरी विकास कार्यक्रम अन्तर्गत स्थानीय आवश्यकता अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 18 बन्ने भनिएको शीत भण्डार निर्माणको काम बजेट अभावले प्रभावित भएको छ। 2 वर्ष अगाडि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा कार्यक्रम शुरू हुँदै डीपीआर बनाउन पनि ढिलाइ हुँदा ढिलो गरी मात्रै कार्यान्वयन भएको अवस्थामा अहिले बजेट अभावले प्रभावित भएको हो। धनगढी उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामलाल श्रेष्ठको पालामा शीत भण्डार गृहको सिफारिस भएकोमा गत आर्थिक वर्षको अन्त्यतिर टेन्डर आह्वान हुँदै अहिलेसम्म निर्माणका लागि ठेक्का सम्झौता हुन सकेको छैन। शीत भण्डार निर्माणका लागि भ्याट बाहेक 9.29 करोडमा ठेक्का स्वीकृत भएकोमा शहरी विकास तथा भवन निर्माण डिभिजन विभागले 1 लाख मात्रै बजेट पठाएपछि ठेक्का सम्झौताको काम अगाडि बढ्न सकेको छैन। साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले कार्यान्वयन गर्ने गरी अघि बढाइएको शीत भण्डार निर्माणको काम बजेट अभावले प्रभावित बनेको हो। अत्याधुनिक सुविधा सहितको शीत भण्डार निर्माणका लागि साउनको 3 गते खोलिएको टेन्डरको प्रक्रिया पूरा गर्दै असोजदेखि निर्माणको काम शुरू गर्ने तयारी गरिएकोमा मोबिलाइजेसन पेस्की दिनका लागि पनि रकम अपुग भएपछि ठेक्का सम्झौता हुन सकेको छैन। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर ध्रुव पौडेल,
भएको छैन होइन हाम्रो, किन भन्दाखेरि बजेट अहिले कम पठाइसकेको छ। कोल्ड स्टोर एग्रिमेन्ट गर्ने फेजमा हामी आइसकेका छौँ, काम पनि स्टार्ट गर्ने भन्ने नै फेजमा आइसकेको हो, तर त्यो बजेटको कारणले अलिकति ब्याक भए, त्यो संशोधन गरेर आइहाल्छ, त्यो हामी एग्रिमेन्ट तयारपछि गरिहाल्छ। हाम्रो कार्यक्रम पनि
शीत भण्डार निर्माणका लागि खोलिएको टेन्डरको प्राविधिक प्रस्ताव र आर्थिक प्रस्तावको मूल्याङ्कन पछि निर्माणका लागि रबिना कन्स्ट्रक्सनलाई 9,29,00,000 ठेक्का स्वीकृति गरिएको थियो। सबै प्रक्रिया पूरा गरेर निर्माण कम्पनीलाई सम्झौताका लागि बोलाए पनि रकम न्यून भएपछि सम्झौता हुन सकेको छैन। अपुग रकम माग गर्दै संशोधनका लागि विभागमा पठाइएकाले तिहार पछि मात्रै सम्झौता हुने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ। फेरि कार्यालयका इन्जिनियर पौडेल,
एग्रिमेन्ट अब सानै गर्नु तिहार पछि लति
सघन शहरी विकास आयोजना अन्तर्गतको एक शहर एक पहिचान कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर 18 को फुलबारीमा 2,000 मेट्रिक टन क्षमता भण्डारण गर्न सकिने शीत भण्डार गृह निर्माणको काम बजेट नै नआउँदा अगाडि बढ्न नसकेको हो। कैलालीमा शीत भण्डार गृह नभएका कारण कृषि उपजहरू भण्डारण गर्नका लागि किसानहरूलाई सहज हुने आशा गरिएका बेला त्यसको निर्माणको काम शुरू हुन समय लाग्ने भएको छ। तर सम्झौता भएपछि तोकिएको 1.5 वर्षको अवधिमा निर्माणको काम सक्ने ठेक्का पाएको रबिना कन्स्ट्रक्सनले बताएको छ। कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राम गोपाल श्रेष्ठ,
उहाँले सम्झौता गर्न आउनु भनेर हामीलाई फोन गर्नुभयो, हामीले सम्झौता गरी पाऊ भनेर हामीले निवेदन दिइसक्यौँ। अब एउटै कुरा के छ भनेदेखि उहाँहरूको बजेट त्यहाँ अहिलेसम्म हटाएर रहेछ, अब सायद बजेटको निर्णय भइसकेपछि हामीले सम्झौता गर्न बोलाउँछ, बोलाउनु त बोलाइसक्नु भयो, हामीले ब्याङ्क ग्यारेन्टी पनि पेस गरिसक्यौँ, खालि हस्ताक्षर गर्न पाइन्छ।
त्यो एग्रिमेन्ट भयो भने टाइम पिरियडमा सक्नुहुन्छ?
सकिन्छ सकिन्छ, बजेटै भएन अथवा त्यहाँ डिजाइन ड्रइङ टाइममा पाएन आदि भयो भने त्यो अर्कै कुरा हो, होइन भने त सोचिहालिन्छ नि, नसक्ने कुरै भएन नि। त्यति ठुलो बिल्डिङ होइन नि त, 9-10 करोडको प्रोजेक्ट हो जम्मा। एउटै कुरा के भने मेसिनरी चिजहरू धेरै ल्याउनु पर्छ यसमा, बाहिरबाट इन्डियाबाट ल्याउनु पर्छ, त्यो कोलिसीको मेसिनरी सामान नै धेरै छ के, बिल्डिङ चाहिँ नै त्यस्तै बनाउने काम भने चाहिँ 6 करोड 6.5 करोड जस्तो जतिको।
हस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो, अर्को हप्ता नयाँ विषय वस्तु लिएर आउनेछौ। नमस्कार।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो, ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको बेल्लाली नगरपालिका 5 मा कार्तिक 24 गतेबाट हुने धार्मिक महोत्सवको तयारी तीव्र पारिएको छ। बेल्लाली गाउँपालिका वडा नम्बर 5 स्थित झिलेमिलामा रहेको बैजनाथ माध्यमिक विद्यालयको विकासार्थ कार्यक्रम गर्न लागिएको धार्मिक महोत्सव मूल आयोजक समितिका सचिव लालबहादुर राउतले जानकारी दिनुभयो। विद्यालयको आफ्नै आर्थिक स्रोत नरहेको र अभिभावक भरमा मात्रै विद्यालय सञ्चालन गर्न सञ्चालनमा रहेको हुनाले थप कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालनको लागि धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक राउतले बताउनुभयो। विद्यालयमा स्वीकृत प्रावि दरबन्दी 5 जना शिक्षक र 1 जना राहत दरबन्दी गरी 6 जना रहेका छन्। निमाविमा 2 राहत दरबन्दी र माविधामा कुनै पनि दरबन्दी छैन। मावि सञ्चालनको लागि कति विद्यालयले 2 जना शिक्षक निजी राखेको र काम चलाउँदै आएको छ। 14 गतेदेखि सुरु हुने धार्मिक महोत्सव 20 गतेसम्म सञ्चालन हुनेछ।
यस्तै जिल्ला सदरमुकाम खलङ्गा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित मानसखण्ड दार्चुला धार्मिक महोत्सवमा हालसम्मकै बढी दान गर्ने दाताहरूलाई आज बजार परिक्रमा गराइएको छ। बाजागाजासहित स्थानीयले अहिलेसम्म बढी धनराशि दान गर्ने महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशी र पूर्व शिक्षक जयदेव अवस्थीलाई बाजागाजासहित बजार परिक्रमा गराइएको हो। प्रधानाध्यापक जोशीले 51,555 रुपियाँ तथा पूर्व शिक्षक एवं महाकाली नगरपालिका वडा नम्बर 5 का स्थानीय जयदेव अवस्थीले समान रकम दान गर्नु भएको हो।
कैलालीका स्थानीय तहले दोहोरो निकासीकर असुलेर हैरान बनाएपछि पुनर्वासका ट्र्याक्टर व्यवसायीले प्रदेश सरकारलाई गुहारेका छन्। एक स्थानीय तहबाट नदीजन्य वस्तु ढुङ्गा गिट्टी बालुवा सङ्कलन गरेर पैठारी गर्दा एकभन्दा बढी स्थानमा निकासीकर असुल्न थालेको भन्दै व्यवसायीले समस्याको समाधान खोजिदिन प्रदेश सरकारलाई आग्रह गरेका छन्। तर ठेकेदारले कानुन विपरीत व्यवसायबाट कर उठाउँदा समेत स्थानीय सरकार मुखदर्शक बनेको बताएका छन्। बरु उल्टै उनीहरूले ठेकेदारको बचाउ गरेका छन्। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
कैलालीको गोदावरी नगरपालिकालाई नदीजन्य वस्तुको रोयल्टी तिरेर पुनर्वास पैठारी गर्दा धनगढी उपमहानगरपालिकाले समेत निकासी शुल्क भन्दै कर असुल्न थालेको हो। गोदावरी नगरपालिकाको खुटिया गोदावरी र खैराना नदीबाट बालुवा गिट्टी लगायतका वस्तु पुनर्वास पैठारी गर्दा धनगढी उपमहानगरपालिकाले पनि निकासी शुल्क भन्दै रकम असुल्ने गरेको बताउँदै पुनर्वासका ट्र्याक्टर व्यवसायी मानबहादुर थापा
अथवा त्यो ठाउँमा एउटा खोला राखेर तिनीहरूले फेरि दोहोरो कर दिने काम गरेका छन् महानगरपालिका धनगढीको नाममा। जब पहिला एकचोटि हाम्रो कर हामीले तिरिसकेका छौँ भने त्यो कर तिरिसक्दा सधैँ पनि फेरि किन हामीले दोहोरो गर्नु परेको छ? त्यो त धनगढीका ट्र्याक्टर व्यवसायलाई लागू भएको छैन।
संविधानको अन्तरप्रदेश व्यापार सम्बन्धीको धारा 236 व्यवस्था भएअनुसार पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कुनै वस्तु निकासी पैठारी हुँदा शुल्क लिन नपाउने उल्लेख गरिएको छ। तर गरुड कन्स्ट्रक्सनले अर्को स्थानीय तहबाट धनगढी उपमहानगरपालिका भएर बाहिरिने नदीजन्य वस्तुको निकासी मूल्य भन्दै धमाधम रकम सङ्कलन गरिरहेको छ। अर्का ट्र्याक्टर व्यवसायी भोला कुमार श्रेष्ठ
450 रोयल्टी छ वन समिति भनेर वन समितिले पनि अब गत साल 500 रुपियाँ लिन्थ्यो अहिले 100 रुपियाँ लिन्छ। ट्रक व्यवसाय ट्र्याक्टर युनियन भनेर यो खालि यो ट्र्याक्टरलाई त नाम मात्र राख्यो, खास यो ट्रक व्यवसाय सङ्घको एउटा समिति छ धनगढीमा चटकपुरमा छ, उसले पनि 200 रुपियाँ लिन्छ। धनगढी उपनगरपालिकाबाट अहिले फेरि यो 2-3 दिन यता निकासी गर भनेर चाहिँ उपनगरपालिकाले ठेक्का दिएको भन्दै उपनगरपालिकाले त्यो तपाईँको भन्सारमा राखेको छ, त्यसले निकासी गर 300 रुपियाँ उसले लिन्छ।
ठेकेदारले बाटोमा सताउन थालेपछि व्यवसायहरूले आफूले सङ्कलन शुल्क र दोहोरो निकासी शुल्क तिरेको बिलसहित समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बन्धित निकायसँग बुझेर समस्या समाधान गर्नतर्फ ध्यान दिने आश्वासन दिनुभएको छ।
किन कर उठाइराखेका छन्, त्यसको कारण के हो, सबै कुरा बुझेर यसको समाधानतिर जान सकिन्छ। त्यसरी अब धनगढी महानगरपालिका गोदावरी नगरपालिका सबैलाई बुझेर के किन करको उनको आफ्नो के हो स्थिति त्यो पनि बुझ्नु पर्यो, त्यसपछि त्यसको समाधान के हो त्यो पनि बुझौँला।
यता धनगढी उपमहानगरपालिकाले भने नगर क्षेत्रको नदीजन्य वस्तुको निकासी कर उठाउने जिम्मा पाएको गरुड कन्स्ट्रक्सनले दोहोरो शुल्क नउठाएको दावी गरेको छ। उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझा
स्थानीय सरकार प्रष्ट रूपमा व्यवस्था निकासी कर लिने भन्ने होइन, त्यही अनुसार ठेक्का लगा त्यही अनुसार लिइरहे। एउटा स्थानीय तहमा कृषक अर्को स्थानीय तहमा तिर्नु पर्दैन कि दोहोरो हुँदैन, दोहोरो हुँदैन, त्यो हजुर क्लियर हुनुहोस्, दोहोरो हुँदैन, उनीहरू लिन्छन् भने दोहोरो हुँदैन, फेरि पैसा फिर्ता हुन्छ, त्यो पैसा उठाउन दिँदैन, ठेक्का तोडिन्छ, त्यति कुरा बुझ्नु न।
तर गोदावरी नगरपालिकाले व्यवसायीबाट नदीजन्य वस्तुको संकलन मूल्य लिए पनि निकासी मूल्य भने निर्धारण नगरेको पाइएको छ, जसको फाइदा धनगढी उपमहानगरपालिकाले लिइरहेको हुन सक्ने पनि अनुमान गरिएको छ। गोदावरी नगरपालिकाका आन्तरिक लेखा परीक्षक राजेन्द्र प्रसाद जोशी
हामीबाट उठ्याए उसमा लिन त नपाइने हो, किनभने धनगढीले त्यो निकासी कर चाहिँ धनगढीको आफ्नो खोला नालाबाट उठेको नदीजन्य पदार्थको होइन, धनगढी नगरपालिका भन्दा बाहिर जान चाहिँ लिनु पर्ने हो। हामीले चाहिँ निकासी कर नलागेको भएर निकासी कर लागेको छैन, तर हाम्रो
गोदावरी नगरपालिकाले निकासी शुल्क नलिनु र धनगढी उपमहानगरपालिकाले दोहोरो निकासी शुल्क संकलन गर्ने कुरालाई धेरैले मिले भगतको संज्ञा दिएका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
अब एउटा खेल प्रसङ्ग, एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा आज विराटनगर टाइटन्समाथि शानदार जित दर्ता गरेको छ। विराटनगरलाई लगातार दोस्रो हार चखाउने क्रममा एक्सपर्ट धनगढी ब्लुजले 78 रनको शानदार जित दर्ता गरेको हो। यो जितसँगै धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ। टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले 183 रनको लक्ष्य दिएकोमा विराटनगरलाई 104 रनमा समेटेको हो। एक्सपर्ट धनगढी ब्लुजले निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 182 रन बनायो। पिटर ट्रेगोले 38 बलमा 52 रन बनाएको इनिङमा सौरभ खनालले 13 बलमा 41 र दिपेन्द्र सिंह ऐरीले 29 रन बनाए। ट्रेगोले 38 बल खेलेर 2 चौका र 1 छक्का प्रहार गरे। इनिङको अन्तिम बलमा आउट भएका सौरभले 2 चौका र 5 छक्का प्रहार गरे। यस्तै विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, सुनिल धमला, किशोर महत र मोहम्मद जायदले एक एक विकेट लिए। जितेन्द्र मुखियाको नाममा भने चार विकेट रह्यो। 183 रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको विराटनगर 104 रनमा खुम्चियो। डन लरेन्सले 3, दिपेन्द्र सिंहले 2 विकेट लिएपछि सन्दीप लामिछाने नेतृत्वको विराटनगर कम स्कोरमै रोकिएको हो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। कैलालीको फुलबारीमा अत्याधुनिक शीत भण्डार निर्माणको काम बजेट अभावले ढिलाइ। 9.25 करोडको ठेक्का स्वीकृति हुँदा 1 लाख मात्रै बजेट आएपछि सम्झौताको प्रक्रिया आलापत्र।
आवश्यक कानुन बनाएर विकास निर्माणलाई तीव्रता दिनुपर्ने बेला प्रदेश सरकार आफ्नै सेवा सुविधा सम्बन्धीका ऐन तथा कार्यविधि बनाउँदै पूर्वाधार विकाससँग सम्बन्धित एउटा पनि नीति बनेनन्।
कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर 11 सञ्चालन गरेको 1 घर 5 बाली कार्यक्रम प्रभावहीन। वडाका बासिन्दा र किसानहरू कार्यक्रमबारे अनभिज्ञ।
र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको पहिलो जित, विराटनगर टाइटन माथि शानदार विजय भएपछि अङ्क तालिकाको दोस्रो स्थानमा।
हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेको समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्ट र सीताराम ओझा बिदा हुन्छौँ र पल पलको अपडेटका लागि दिनेश खबर .com लगइन गर्नुहोला। नमस्कार, शुभ साँझ।